तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
आजको मुख्य समाचारमा गठबन्धनद्वारा आगामी बजेटमा महँगीको समस्या सम्बोधन गर्न मापदण्ड ल्याइने संकेत, अध्यागमन बन्दी गृहमा एक मानिसको मृत्यु भएको विषयमा अनुसन्धान सुरु गरेको अस्ट्रेलियाली सीमा बलको भनाई र चिनिया विदेश मन्त्री 3 दिने नेपाल भ्रमणमा विभिन्न 9 सम्झौताहरूमा हस्ताक्षर। अब समाचार विस्तारमा। प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार राति आउने संघीय बजेटमा व्यापार र कुनै पनि व्यवसायका लागि तालिम प्रदान गर्ने क्षेत्रमा थप लगानी गरिने योजना सार्वजनिक गर्दैछन्। पर्थबाट बोल्दै प्रधानमन्त्री मोरिसनले व्यावसायिक तालिम सम्बन्धी सरकारी आर्थिक सहायता योजनालाई अझ केही समयको लागि थपिने घोषणा गरेका छन्। उक्त कार्यक्रम यसै महिनाको अन्त्यमा सकिँदै थियो, तर अब भने यो योजना अवधिलाई जुन महिनासम्मका लागि थपिएको छ। यो योजनालाई किन लामो समयका लागि नथपिएको भन्ने प्रश्नमा प्रधानमन्त्री मोरिसनले उक्त कार्यक्रम अन्तर्गत सुविधा पछिसम्म पनि भइरहने बताएका छन्।
These payments don't stop on the 30th of June. These payments keep going well beyond the 30th of June and keeping people in apprenticeships in the years ahead. And we'll have more to say about how we're, as the minister said, going to be continuing our record investments in apprenticeships and traineeships and in skills education in this country. We'll have more to say about that on Tuesday night.
संघीय ट्रेजरर जोस फ्राइडनबर्गले अस्ट्रेलियाली परिवारहरूलाई मंगलबार आउने बजेटले महँगीका कारण दैनिकी टार्न गाह्रो हुने समस्याबारे उचित सम्बोधन गरिने बताएका छन्। उनले अहिले नै भएको मुद्रास्फीतिमा चाप पर्ने र केन्द्रीय ब्याङ्कको ब्याजदरलाई पूर्व निर्धारित समयभन्दा अगाडि नै बढाउन प्रेरित नगर्ने हिसाबले ती मापदण्डहरू ल्याइएको बताएका छन्। एसपीएस न्युजसँगको अन्तर्वार्ताका क्रममा ट्रेजरर फ्राइडनबर्गले वस्तुहरूको मूल्य उक्सनु र जागिरहरूको अवस्था बलियो हुनुले बजेटका प्रमुख विषयहरू अपेक्षा गरिएको भन्दा राम्रो अवस्थामा रहेको देखिने बताएका छन्। तर उनले महँगीबाट राहत दिने योजनामा इन्धन करमा कटौती वा न्यून तथा मध्यम आय करमा सन्तुलन व्यवस्था थपिने कुराहरू समावेश गरिन्छ वा गरिँदैन भन्नेबारे खुलाउन अस्वीकार गरे।
And foremost in their mind is what's happening to petrol prices. At more than $2 a litre, that's really stretching household budgets. So we will have cost of living relief in Tuesday night's budget. It will be temporary, it will be targeted, it will be proportionate, and it will help deal with some of those pressures that Australian families face right now.
तर लेबरका छाया ट्रेजरर जिम चामल्सले एबीसीसँग कुरा गर्दै अस्ट्रेलियाको दैनिकीमा देखिएको महँगीका लागि झण्डै 10 वर्ष लामो गठबन्धन सरकार अन्तर्गतका असफल नीतिहरू जिम्मेवार रहेको बताएका छन्।
No amount of money sprayed around on the eve of an election will make Australians forget a decade of attacks on wages and job security. That is a big part of the reason why Australians have been under these cost of living pressures. It didn't just show up in the last few weeks. The cost of living pressures faced by Australian families didn't show up when Russia invaded Ukraine. They showed up when the coalition attacked wages and take-home pay. Nothing on Tuesday night will change that fundamental reality.
यात्रुहरूले स्टार विदाको समयमा लगातार 12 दिनसम्म सिडनीका सम्पूर्ण सार्वजनिक यातायातमा यात्रा गर्दा निशुल्क गर्न पाउने भएका छन्। सरकारले सहरी क्षेत्रमा मानिसहरूलाई फर्काउने लक्ष्यका साथै केही समयदेखि सार्वजनिक यातायातमा देखिएका अवरोधहरूको सुधारका लागि सो निर्णय गरेको हो। यातायात मन्त्री डेभिड एलियटले यातायात सञ्जालमा देखिएको कठिनाईहरूका बीच यात्रुहरूको संयमताका लागि हृदयदेखि नै कृतज्ञ भएको बताएका छन्। गत महिना लामो समयदेखि चलिरहेको विवाद बढेर सरकारले 11 घण्टा सिडनीका रेल सेवाहरू ठप्प पार्ने निर्णय गरेको थियो, जसले गर्दा हजारौं यात्रुहरू 24 घण्टासम्म अलपत्र परेका थिए। अस्ट्रेलियाली सीमा सुरक्षा बलले दुई वर्षसम्म सिडनीको अध्यागमन बन्दी गृहमा रहेका एक पुरूषको मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको बताएको छ। शरणार्थीहरूको हक अधिकारको लागि काम गर्ने समूह रेफ्युजी एक्सन कोअलिसनले सो व्यक्ति इरानबाट आएका शरणको खोजीमा रहेका 30 वर्षीय पुरूष भएको बताएको छ। उनी शनिबार विलाउड इमिग्रेसन डिटेन्सन सेन्टरको आफ्नो कोठाभित्र मृत भेटिएका थिए। अस्ट्रेलियाली सीमा बलले एक वक्तव्य जारी गर्दै विलाउडमा एक बन्दीको मृत्यु भएको पुष्टि गरेको थियो। सीमा बलका अनुसार न्यू साउथ वेल्स कोरोनर लगायतका अन्य अनुसन्धान गर्ने निकायहरूमा यो घटनालाई पठाइएको छ। बन्दी र त्यहाँका कर्मचारीहरूको स्वास्थ्य र कुशलता आफूहरूको प्राथमिकतामा रहेको भन्दै एएफबीले मृतकको परिवार र साथीहरूमा समवेदना दिएको छ। रेफ्युजी एक्सन कोअलिसनले भने सो व्यक्तिको मृत्युले अस्ट्रेलियाको कडा आप्रवासन नीतिहरूका कारण शरणार्थी र शरणको खोजीमा रहेकाहरूको मानसिक स्वास्थ्यमा पर्ने प्रभावलाई प्रष्ट्याएको बताएका छन्। अब नेपालतर्फ लागौं। शुक्रबार 3 दिने नेपाल भ्रमणमा आएका चिनिया विदेश मन्त्री वाङ यीसँगको भेटका क्रममा नेपाल र चीनबीच कोविड खोप अनुदानका साथै नेपालको आर्थिक विकासमा चिनिया अनुदान बढाउनेसम्मका 9 विषयमा हस्ताक्षर भएको नेपाली संचार माध्यमहरूले जनाएका छन्। शनिबार समकक्षी नारायण खड्कासँग भएको भेटका क्रममा केरुङ काठमाडौँमा रेलवेको सम्भाव्यता अध्ययनको लागि समेत सहमति भएको राष्ट्रिय समाचार पत्र गोर्खा पत्रमा उल्लेख गरिएको छ। द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले 9 वटा सहमति भएका विषयमा हस्ताक्षर गरेका छन्, जस अन्तर्गत नेपाल चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, चीनमा आयातित 98% वस्तुका लागि शुल्क मुक्त कारोबारको विनिमय पत्र लगायत पनि रहेका छन्। साथै चीनको सहयोगमा निर्माण भएको अरनीको राजमार्गको दीर्घकालीन मर्मत व्यवस्थापनको जिम्मा पनि चीनले लिएको छ। कोविड-19 को 5औं र 6ठौं खोप चीनले दिने भएको छ। चीनले यी 2 चरणमा 40 लाख कोविड खोप दिने सम्झौता भएको हो। दक्षिण एसियाली राष्ट्रहरूमा चिनिया प्रभाव बढाउने उद्देश्यले भएको हुन सक्ने बताइएको यस भ्रमणका क्रममा मन्त्री वाङले नेपालभन्दा अगाडि पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरिसकेका छन्। विदेश मन्त्री वाङ यीले आइतबार बिहान सीताल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आइतबार दिउँसो बेजिङ फर्कँदैछन्। अब अन्य अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनमा जारी द्वन्द्वको बारेमा बोल्ने क्रममा रूसी नेता भ्लादिमिर पुटिन शक्तिमा रहिरहन नसक्ने बताएका छन्। पोल्याण्डको राजधानी वर्सामा बोल्ने क्रममा राष्ट्रपतिको सो भनाई आएपछि व्हाइट हाउसले उनको भनाईलाई प्रष्ट्याएको छ, जसमा राष्ट्रपति बाइडेनले रूसी सत्ता परिवर्तन हुनेबारे कुरा नगरेको प्रष्टीकरण दिइएको छ। व्हाइट हाउसका अधिकारी भन्छन् राष्ट्रपति बाइडेनले अब रूसी राष्ट्रपति पुटिनलाई उसका छिमेकी क्षेत्रहरूमा शक्ति प्रदर्शन गर्न दिन नसक्ने बताएका हुन्। बोल्ने क्रममा बाइडेनले युक्रेनमाथि रूसी सेनाको आक्रमण भ्लादिमिर पुटिनका लागि रणनीतिक असफलता भएको समेत बताएका थिए।
युक्रेन विल नेभर बी अ विक्ट्री फर रशिया फर फ्री पीपल रिफ्युज्ड टु लिभ इन अ वर्ल्ड अफ होपलेसनेस एन्ड डार्कनेस। वी विल ह्याव अ डिफरेंट फ्युचर, अ ब्राइटर फ्युचर रूटेड इन डेमोक्रेसी एन्ड प्रिन्सिपल, होप एन्ड लाइट, of decency and dignity, of freedom and possibilities. For God's sake, this man cannot remain in power.
पश्चिमी युक्रेनी सहर लिभिभका मेयरले उनको सहरमा रूसी सेनाद्वारा गरिएको हवाई आक्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दिइएको चुनौती भएको बताएका छन्। लिभिभको एक तेल फ्याक्ट्री र रक्षा केन्द्रलाई लक्षित कम्तीमा पनि 4 वटा रकेट आक्रमण भएको बताइएको छ। देशका अन्य स्थानमा रूसी सेनाहरूको आक्रमणका पीडित लाखौं युक्रेनीहरू भागेर जाने ठाउँका रूपमा रहेको, तुलनात्मक रूपमा केही सुरक्षित सो स्थान पनि रूसी सेनाको आक्रमणमा परेको हो। उक्त आक्रमण अमेरिकी राष्ट्रपति बाइडेन त्यहाँबाट 70 किलोमिटर मात्र पर रहेको पोल्याण्डको राजधानी वर्सामा रहेको समयमा भएको हो। साथै रूसी सरकारले शनिबार मात्र आफ्नो ध्यान पूर्वी युक्रेनमा केन्द्रित हुने बताएकोमा आफ्नै भनाईको विपरीत पश्चिमी युक्रेनमा आक्रमण गरेको छ। लिभिभका मेयर एन्ड्री साडोभीले युक्रेनी सहरहरू र पूर्वाधारलाई सुरक्षित राख्न अन्य उचित हतियार र मिसाइल विरुद्धको प्रणालीको माग गरेका छन्।
I think that with today's strikes, the aggressor wanted to say hello to President Biden, who is now in Poland, while Lviv is 70 kilometers away from Poland. I think the entire world must understand that the threat is extremely serious.
यसैबीच युक्रेनका राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायलाई लडाकु विमान र अन्य हतियारहरू उपलब्ध गराउन आग्रह गरेका छन्। पश्चिमी युक्रेनी सहर लविभमा रूसी सेनाको रकेट आक्रमण भएपछि त्यस्ता आक्रमणबाट प्रतिरक्षाको निम्ति सहयोग गर्न राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आग्रह गरेका हुन्। पछिल्लो भिडियो सन्देशमा जेलेन्स्कीले आफूले मारियापोलको सुरक्षाका लागि खटेका युक्रेनी रक्षा बलसँग कुरा गरेको र पश्चिमी साझेदारहरूले उनीहरूको 1% मात्र भए पनि 8 देखाउन आग्रह गरेका छन्।
Ukraine can't shoot down Russian missiles with shotguns and machine guns, of which there are too many in the supplies. It's impossible to unblock Mariupol without a sufficient number of tanks and other armored vehicles, and especially without jets.
पाकिस्तानी महिलाहरूको अधिकारका लागि आवाज उठाउँदै आएकी अभियन्ता तथा नोबेल शान्ति पुरस्कारबाट सम्मानित मलाला युसुफजाईले अफगानिस्तानमा बालिका तथा किशोरीहरूलाई माध्यमिक विद्यालयमा जान प्रतिबन्ध लगाउने तालिबानको निर्णयको विरूद्ध बोलेकी छिन्। अफगानिस्तानका तालिबान सत्ताधारीहरू अनपेक्षित रूपमा आफूले पहिले गरेको प्रतिबद्धताबाट पछाडि हटेका छन्। अन्तर्राष्ट्रिय स्तरमा नै आवाज उठ्न थालेपछि तालिबानले 6 कक्षा माथि पुगेका केटीहरूलाई विद्यालयमा गएर पढ्न स्वीकृति दिए बताएको थियो। उक्त निर्णयलाई धेरैले पार्टीको कट्टरपन्थी जगलाई प्रस्ट्याएको रूपमा हेरेका छन्। कतारमा भएको दोहा फोरममा बोल्दै मलाला युसुफजाईले उक्त निर्णयमाथि प्रश्न उठाएकी छिन्।
They were waiting outside their schools, but the gates were closed and they were crying. They were crying to media, they were crying to their parents that why is it happening to them? Just because they're girls, why can't they be studying? Why can't they be learning? Why can't they be receiving their education?
अब लागौँ आजको खेलकुद समाचारतर्फ। खेलबाट सन्यास लिएकी विश्व नम्बर 1 महिला टेनिस खेलाडी एच बार्टीले आफू पछि सो ऱ्याङ्किङ लिने पोल्यान्डकी इगा स्वियाटेकको प्रशंसा गरेकी छिन्। मायामी ओपनको दोस्रो चरणमा भिक्टोरिया गोल्वेकलाई पराजित गरेपछि विश्व महिला टेनिसको पहिलो नम्बरमा रहने स्वियाटेक 28 खेलाडी हुन् भने उनको देशबाट पहिलो। 20 वर्षीय स्वियाटेकले सबैलाई आश्चर्यमा पार्दै गत हप्ता खेलबाट सन्यास लिएकी 24 वर्षीय बार्टीको स्थान लिँदैछिन्। बार्टीले त्यो उच्च स्थानमा रहन स्वियाटेक भन्दा उत्तम विकल्प अरू नभएको बताएकी छिन्। उनका अनुसार स्वियाटेकले टेनिस कोर्टमा ताजा र निडर ऊर्जा ल्याउने गर्दछिन्। बार्टीले यो अवसरलाई उनले आफ्नो खेल जीवन र सपनाहरूलाई पूरा गर्न प्रयोग गर्न सक्ने बताएकी छिन्। अब आजको विदेशी मुद्राको विनिमय दर र 1 अस्ट्रेलियाली डलर बापत आज नेपाली 91 रुपियाँ 48 पैसा, 74 अमेरिकी सेन्ट र 68 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि सोमबारको मौसम सम्बन्धी विवरण। पर्थमा अधिकतम तापक्रम 27 डिग्रीका साथ वर्षा हुनेछ। अधिकांश समय घाम लाग्ने एडिलेडमा तापक्रम 27 डिग्रीसम्म उक्लनेछ। 25 डिग्री रहने मेलबर्नमा आंशिक बदली हुनेछ भने होबार्टमा क्षणिक वर्षाका साथ अधिकतम तापक्रम 21 डिग्री रहनेछ। क्यानबेरामा 25 डिग्रीका साथ आंशिक बदली हुनेछ। केही समय पानी पर्ने वलङ्गङ र सिडनीमा अधिकतम तापक्रम क्रमशः 23 र 25 डिग्री रहेको छ। त्यस्तै मौसमका साथ न्युकासलमा 26 डिग्री रहनेछ। ब्रिस्बेनमा तापक्रम 24 डिग्रीसम्म उक्लदै वर्षा र आँधीको सम्भावना रहेको छ। केन्समा 31 डिग्री अधिकतम तापक्रम र आंशिक बदली हुनेछ र अन्त्यमा डार्विनमा 33 डिग्रीका साथ वर्षा र आँधीको सम्भावना रहेको छ। यसका साथ आजको एसपीएस समाचार यति नै।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।